नमस्कार आदरणीय श्रोताहरू, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को दशैं विशेष श्रृंखलाबाट म हरिशरण लामिछाने यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रसंगहरू धेरै छन् समाजमा दैनिक छलफलका सन्दर्भमा। यतिखेर नेपालीहरूको महान चाड बड़ा दशैं अन्तर्गत आज हामी महानवमी पर्व मनाउँदैछौ। यसको धार्मिक र सांस्कृतिक पक्षको विस्तृत विषयतर्फ त हामी जान चाहदैनौ, तर अहिलेको समय सन्दर्भले के माग गरिरहेको छ यो अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय हो। भोलि बड़ा दशैंको दशौं दिन घर घरमा मान्यजनबाट टीका टालो गर्ने कार्यक्रम रहन्छ। यो वर्षको दशैं अलि पृथक किसिमबाट मनाऊ भन्ने एक प्रकारको जागरण समाजमा देखिएको छ र यो अवस्थामा मूलत हाम्रा ज्येष्ठ नागरिकहरू जसलाई शारीरिक रूपबाट पनि उहाँहरू अलिकति अशक्त हुन सक्नुहुन्छ, रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्छ, त्यसले गर्दा यसपालिको दशैं घर परिवारभित्रै सीमित भएर मनाऊ भन्ने एउटा जागरण समाजमा व्याप्त भएको देखिन्छ र कोविड 19 को रोकथाम र नियन्त्रणका लागि जनस्तरबाट गर्न सकिने यो नै एउटा उत्कृष्ट उपाय हो भनेर विज्ञहरूले पनि भनिरहनु भएको छ। निर्धारित सूचीबाट हामी अलिकति पर गएर दशैंको यो अवसरमा विभिन्न व्यक्तित्वहरूसँग हामी कुराकानी गरिरहेका छौं। मूलत ज्येष्ठ नागरिकको सवालमा केन्द्रित रहेर हामी केही बेर कुराकानी गर्नेछौं। एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम, जो साहित्यिक रूपमा चट्याङ मास्टरको नामले पनि चिनिनुहुन्छ, हालसालै मात्रै एउटा अन्तर्राष्ट्रिय पुरस्कार युनेस्को पुरस्कारबाट उहाँले सञ्चालन गर्नुभएको एजिङ नेपाल नामक संस्था चाहिँ पुरस्कृत भएको छ, जसले उमेर ढल्किसकेका ज्येष्ठ नागरिकहरूलाई साक्षरता बनाउने एउटा निकै महत्वपूर्ण अभियान सफल पारेर जसरी प्रस्तुत हुनुभयो त्यसैको कदर स्वरूप अन्तर्राष्ट्रिय पुरस्कार पनि एजिङ नेपालले प्राप्त गर्न सकेको छ। यिनै सेरोफेरोमा रहेर हामी आजको अन्तर्संवादमा कृष्ण मुरारी गौतम चट्याङ मास्टरसँग कुराकानी गर्न चाहन्छौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार कृष्ण मुरारीजी, स्वागत छ रेडियो नेपालको अन्तर संवादमा।
नमस्कार, शुभ विजयादशमी, शुभ पर्व।
शुभ पर्व। अब केही समय अगाडि जब एजिङ नेपालले एउटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्यो, एउटा उत्साहको विषय रहन गयो, किनभने विभिन्न विधाहरूमा मानिसले पुरस्कार पाउँछन्, खेलकुदमा पाउँछन्, साहित्यमा पाउँछन्, अनुसन्धानमा विज्ञानमा पाउँछन्, तर समाज सेवाको क्षेत्रमा र त्यो पनि एउटा ज्येष्ठ नागरिकहरूलाई जीवनको उत्तरार्धमा फेरि शिक्षा प्रदान गर्ने होइन साक्षरता प्रदान गर्ने जुन अभियानमा यहाँहरू लागेर जसरी पुरस्कृत हुनुभयो, कस्ता खालका चाहिँ प्रतिक्रियाहरू आयो यो संस्थाप्रति पछिल्लो समयमा?
होइन, यसले मलाई यो सानो नेपालमै पनि कसैले थाहा नपाएको र मैले मेरो नेपाल सरकारलाई बुझाउन नसकेको विषय एकैचोटि अन्तर्राष्ट्रिय स्तरमा र त्यो पनि शिक्षासँग सम्बन्धित संस्थाबाट संयुक्त राष्ट्र संघको एउटा अङ्गले चाहिँ पाउनु मेरो लागि निकै ठुलो गर्वको कुरा हो। ज्यादै उत्साहित भएको छु र हामी र यहाँ 4-5 जना साथीहरू मिलेर गरेको एउटा अनुसन्धानात्मक कामलाई विश्वले नै यत्रो महत्व दिनु भनेको मेरो कामको विश्वभरि महत्व हुनु पनि हो र यो कार्यक्रम मैले यो नेपालमा भएको कार्यक्रमको यो अन्तर्गत जुन विधिहरू जुन तरिकाहरू अप्नाइयो, जुन किताबहरू हामीले विकास गऱ्यौँ, त्यो जुन एउटा प्रक्रिया हामीले विकास गऱ्यौँ यस नारीहरूलाई सिकाउने पढाउने उसमा, त्यो चाहिँ विश्वभरि नै मान्यता पायो र अन्य देशहरूबाट पनि अहिले त्यही विधि त्यही प्रक्रिया अप्नाउनको लागि मलाई विभिन्न ठाउँबाट मैले विभिन्न कार्यक्रमहरू बोलाउने गरेका छन्। त्यसमा हाम्रा एसियाका विभिन्न देशहरू, साउथ एसिया पेसिफिकका धेरै देशहरू, चाइनाहरू अनि अरू जर्मनी र अरू विभिन्न देशहरूबाट पनि ए लौ न यो के हो यो हामीले पनि सिकाउन हामी पनि गर्छौँ भन्न लागेका छन्।
अब सानो
गर्व लाग्छ नेपाली गर्न पाएको।
हजुर, जस्तो अब साना साना केटाकेटीहरूलाई शिक्षा प्रदान गर्न होइन स्कूल पठाउनु त एउटा नियमित प्रक्रिया नै भइ नै हाल्यो. यहाँले जुन क्षेत्र रोज्नुभयो र के औचित्य थियो, के कारणले चाहिँ हाम्रा चाहिँ ज्येष्ठ नागरिकहरू जीवनको उत्तरार्धमा पनि उनीहरूले चाहिँ अक्षर चिन्नुपर्छ, अलिकति भए पनि पढाइ लेखाइ गर्न सक्नुपर्छ भन्ने जुन विचार र दृष्टिकोण चाहिँ के कारणले यो दृष्टिकोणमा यहाँहरू अगाडि बढ्नुभयो?
हजुर, एउटा साधारण कुरो के छ भनेदेखि, अहिले विश्वभरि यो दिगो विकास योजना भन्ने सस्टेनेबल डेभलपमेन्ट गोल भन्ने लागू भएको छ 2015 है. त्यसमा के भन्छ भने यो विश्वभरिका जनताको लागि लक्ष्य भनेर एउटै, जस्तो हाम्रो राष्ट्रिय योजना आयोगले लक्ष्य तयार गर्छ देश विकासको लागि, त्यस्तै विश्व विकासको लागि लक्ष्यहरू तय गरिएको छ. त्यो र त्यो त्यसको मूल नारा के हो भने यो विकासमा कोही पनि नछुटौँ, विश्वको विकासमा कोही पनि नछुटौँ. तर यो आजकल यो प्रविधिको यो हो, मोबाइल चलाउन जान्नु भएन भने, कम्प्युटर चलाउन जान्नु भएन भने, गुगल सर्च चलाउन जान्नु भएन भने, यी जुन घरमा भएका चाहिँ नि स्टोभहरू पनि अब एकदम डिजिटल स्टोभहरू आइसके, दाढी काट्ने पनि तपाईँको त्यो इलेक्ट्रोनिक र इलेक्ट्रिक आइसके, भनेदेखि यदि तिनीहरू चलाउन जान्नु भएन भने समाजका कुनै पनि क्रियाकलापमा तपाईँ सहभागी हुनै पाउनुहुन्न, तपाईँ अरूभन्दा पछाडि पर्नुहुन्छ. एउटा कारण यो, र जुन अहिलेका युवाहरू ल हामी त प्रविधिमा एकदम अगाडि छौँ, हामीले बुढिया छौँ भनेर भनेका छन्, उनीहरूले के बुझ्नु जरुरी छ भने, जब उनीहरू बुढाबुढी हुन्छन् अथवा 20-30-40-50 वर्ष पछाडि, त्यो बेलाको प्रविधि यही रहिरहँदैन, र त्यो यदि प्रविधि यिनीहरूले हामीले अर्को पुस्तालाई दिने हामीले व्यवस्था मिलाएनौँ भनेदेखि, किन प्रविधि त नयाँ नै युवाहरूले नै गर्ने हो अथवा जसले गर्छ, यी भएका नयाँ प्रविधि समाजका सबै ठाउँमा चाहिँ पुर्याउने हामीसँग संयन्त्रहरू छन्, स्कुल कलेजहरू पठाउने प्रौढ शिक्षा यहाँ त्यहाँ भन्ने अनेक छ, तर यस नागरिकलाई नै लक्षित गरेर उनीहरूलाई नै पढाउने चाहिँ नि हामीसँग छैन. त्यो भएन भनेदेखि हाम्रो जीवन चाहिँ नि हाम्रो बाबुबाजेले जसरी कष्टपूर्ण बिताए त्यति हामी पनि कष्टपूर्ण बिताउँदै जान्छौँ. र अर्को त्यसो पछि चाहिँ के हो भने, आजभन्दा 70 वर्ष अगाडि एउटा नेपालीको औसत आयु जम्मा करिब 30 वर्ष थियो. 30 वर्षमा औसतमा एउटा नेपाली जन्मिकन जीवन लिला पूर्ण भइसक्थ्यो. तर अहिले नेपालीको औसत आयु 70 वर्ष भएको छ. यो हाम्रो स्वास्थ्य सेवामा हामीले गरेको प्रगतिको फलस्वरूप हो. यो 40 वर्षको आयु, औसत आयु जुन थपिएको छ, आयु चाहिँ थपियो, त्यो थपिएको आयुलाई राष्ट्र विकासमा, समाज विकासमा कसरी प्रयोग गर्ने भन्ने अब यो योजनै छैन, कसैसँग पनि छैन. बनाउनु पर्छ भन्ने नै चेत कहिले आएन. मैले नेपाल सरकार बुझाउनु खोजेँ, तर उहाँहरू जहिले पनि भत्ता दिनेमै जोड गर्नुहुन्छ, विकासमै जोड गर्नुहुन्छ, यस्तै छ.
अब एउटा नयाँ कोण यहाँहरूले लिएको के पनि देखिन्छ भने, वृद्ध वृद्धाहरू चाहिँ उमेरले अशक्त भए पनि अधिकांश चाहिँ आर्थिक रूपबाट सबल पनि छन् है. उहाँहरूको क्षमतालाई पनि हामीले चाहिँ कदर गरेर तद अनुरूपका कार्यक्रमहरू ल्याउन सक्यो भने यसले पनि एउटा विकासमा चाहिँ एउटा नयाँ आयाम कोर्छ भन्ने मान्यता राख्नु भएको छ. वृद्ध वृद्धाहरूको स्ट्रेन्थ भनौँ न होइन, स्ट्रेन्थ भन्नाले यहाँको परिभाषामा के खालका स्ट्रेन्थहरू देखिरहनु भएको छ यहाँहरू?
पहिलो कुरो त हाम्रो बाबुबाजेहरू जीवनमा हेर्नुहोस्, जस्तो अहिले आइलाग्यो यो के कोरोना भन्ने, न कसैले सोचेको थियो न कसैले जानेको थियो, अहिलेसम्म पनि पत्तो छैन यो के हो. त्यस्ता विपत्तिहरू 150 वर्षहरूमा आइरहन्छन् यो पृथ्वीमा, भइरहन्छ. कहिले भुइँचालो आउँछ, कहिले बाढी आउँछ, कहिले यस्तो प्रकोप आउँछ, कहिले नयाँ रोग आउँछ. र हाम्रो बाउको पालामा पनि, हाम्रो आमाको पालामा पनि, हजुरबाजुको पालामा पनि त्यस्तो उनीहरूले पनि बेहोरे के. यस्तो अप्ठ्यारो परेको बेलामा कसरी योसँग योबाट अगाडि बढ्ने, कसरी यसलाई जित्नुपर्छ, मनले जित्ने हो कि व्यवहारले जित्ने हो कि, जस्तो अहिले व्यवहारले जित्ने भनेर यो सामाजिक दूरी भनेर भनेको छ होइन, सबै जित्ने हो अथवा आफ्नो मनोबलले पनि जित्ने हो, यो सबै कुरा त तिनीहरूले बेहोरिसकेका छन्. त्यो बेहोरेको विद्या अहिले हामीले पाएका छैनौँ. गएकै हामीले चाहिँ तपाईँको यो भुइँचालोमा जति हाम्रो देशमा जाने जनधनको जन खास गरेर जन जति मृत्यु भयो हाम्रो दाजुभाइ दिदीबहिनी आमा बहिनीहरूको त्यति मृत्यु हुनुपर्ने जरुरी नै थिएन यदि हामीले जेष्ना आफ्ना जेष्नाहरीहरूको विचार लिएको भएदेखि। त्यसैले उहाँहरूका विचारहरू परिपक्व हुन्छन् र टेस्टेड हुन्छन्, समयमा जाँचिसकेको, समयमा सही ठहराइसकेको त्यो ज्ञान हामीले पाएनौँ है। दोस्रो कुरो किन समाजले नै त्यो ज्ञान चाहिन्छ नि, बुढाबुढीलाई भत्ता दिएर वृद्धाश्रम फेरि लगनी हो भन्नेतिर यस्तो गलत धारणा भयो भने त्यो कस्तो गलत धारणा जाने भनेदेखि त्यो भन्ने मान्छे पनि एक दिन चाहिने म जसले वृद्धाश्रम बनाउँछु भन्छ एउटै प्रश्न गर्छु, त्यो वृद्धाश्रममा गएर तपाईँ बस्नुहुन्छ भनेर सोध्दाखेरि होइन म त बस्ने होइन भनेपछि किन बनाउनुहुन्छ, आफूले नखाने खाना अरूलाई खुवाउनुहुन्छ, म त खान्न यो अरूले चाहिँ पस्किनुहुन्छ भनेर भन्छु। अब फेरि यो यो हाम्रो चेतनाकै स्तर अलिकति बढाउनु पर्ने छ एउटा यो कारणले। दोस्रो कुरो कि बाबुआमा हुनुहुन्थ्यो र पो म जन्मी छ भने मेरो बाबुआमाले जे सिकाएको छ त्यसैको आधारमा म सही काम गर्छु अथवा जनताको काम गर्छु, समाजमा एउटा अपराधीको रूपमा निक्लिन्छु, समाजमा एउटा मान्यवर एउटा व्यक्तिको सम्मानीय व्यक्ति भएर निक्लिन्छु, त्यो त मेरो व्यवहारमा भर पर्छ, मेरो व्यवहार त मेरो बाबुआमाले नै सिकाएर जानुभएको हो। त्यसैले यस्ता श्रद्धेय साक्षात देवता हामी मातृदेव भाव पितृदेव भाव भन्छौँ, यो देवी जस्तो जब आज हामी दुर्गाको पूजा गर्छौँ हामी त या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता, यो आमाको रूपमा अवतरित हुनुहुन्छ भगवान् भने आकाशमै बहनी कहिले नदेख्ने हामीसँग सम्पर्कै नहुने माने नै नभए चिज भइदिएको भए त कुनै पनि किन गर्नु पर्यो र यो आमाको रूपमा यो बुवाको रूपमा यो देवीहरू विचरण गरिरहेका हुन्छन् हाम्रो जीवनलाई प्रभाव पारिरहेका हुन्छन्। त्यसैले ती आमा रूपी देवी देवीलाई हामी नमस्कार गर्छौँ, तिनीहरू सबै साझी हुन्छ। मेरो आमाले मलाई बाबु मान्छे काटेर हिँड भनेर सिकाइदिएको भए त
कृष्ण मुरारीजी, अब मूल कुरा मूल प्रश्नमा म आउन चाहन्छु। मसँग आजको अन्तरसंवादमा कुराकानी गर्नको लागि अर्को एकजना अतिथिज्यूलाई पनि मैले समय लिइरहेको छु, वन्दना राणाजीसँग केही बेर हामी महिला सशक्तिकरणका सम्बन्धमा पनि कुराकानी गर्नेछौ। म यो चरणमा यहाँलाई एउटा मूल प्रश्न राखिहाल्छु, यसपालिको दशैंमा आशीर्वाद जोगाउँ होइन वृद्ध वृद्धाहरूलाई चाहिँ कोरोना संक्रमण हुन नदिनको लागि टीका टालो गर्दाखेरि सुरक्षित गराउँ भनिरहेका छौं, अब यसका विभिन्न तौर तरिका विधिहरू हुन सक्छन्, के लाग्छ यहाँलाई हामीले कसरी चाहिँ यसपालिको यो विषम परिस्थितिमा यो चाडबाडको औपचारिकता हामी कसरी चाहिँ पूरा गर्दाखेरि बुद्धिमत्तापूर्ण होला, कसरी चाहिँ ज्येष्ठ नागरिकहरूलाई समाजका वरिष्ठ वयोवृद्ध आमा बुवा हजुरबुवा हजुरमाहरूलाई कसरी चाहिँ हामी सुरक्षित राख्न सकौंला, यसमा अलिकति आफ्नो विचार राखिदिई पाउन।
हजुर, मेरो यो व्यक्तिगत विचार त के पनि हो भनेदेखि यो छोएर अङ्ग छुँदाखेरिको त्यो आनन्द बेग्लै छ। अब यो जब जीवन नै मृत्यु खतरामा पर्छ, मृत्यु अगाडि आउँछ भनेदेखि आफ्नो आमा बाबालाई अगाडि राखेर, किनभने उहाँहरू चाँडै संक्रमित पनि हुन सक्नुहुन्छ र संक्रमित भएपछि उहाँहरूको चाहिँ नि जीवन लिँदा नै समाप्त हुने त्यो सम्भावना बढ्छ भने तपाईँको एकछिनको माया देखाएर किन कसैको चाहिँ नि त्यो मृत्यु बोलाइदिनुहुन्छ, नआउला तर आउने सम्भावना त छ नि होइन। त्यसैले सामाजिक दूरी भनेर जुन हाम्रो अहिले चलेको चलन छ, जुन हाम्रो सरकारले पनि मान्यता दिएको छ र सबैबाट अनुमोदित विश्वभरि नै अनुमोदित विषय हो, जसले यो विषयलाई अनुमोदन गरेन मानेन तिनीहरूमा फेरि अहिले अब साउथ कोरियामा अमेरिकामा एकदम व्यापक रूपमा बढेर गएको छ। त्यसैले शारीरिक दूरी कायम राखौँ, शारीरिक दूरी कायम राख्ने, मनको दूरी नराख्ने, मनमा एकदम नजिकै कसरी व्यक्त गर्नुहुन्छ त्यो तपाईँ भर पर्नुहुन्छ पर्छ र फेरि आमा बासँग भन्दा त टाढा त कोही पनि हुँदैन, ईश्वरभन्दा टाढा कोही पनि हुँदैन, उनीहरूको त हामी सबै नजिक छौँ त हाम्रो हामी बेलायतै गए पनि मेरो आमा यहाँ हुनुहुन्छ भने आमाको मनमा हमेसा म बसिरहेको हुन्छु। त्यसैले हामी मनले नजिकै रहेर शारीरिक दूरी कायम गर्नुपर्छ र शारीरिक दूरी कायम गर्दाखेरि उहाँहरूको जुन शारीरिक आवश्यकता छ औषधि समयमा खाने अथवा डाक्टरहरूले जुन स्वास्थ्य सेवी हुनुहुन्छ उहाँको अहम भूमिका छ अहिले उहाँहरूले त्यो औषधि मुलुक विजयी गर्नुपर्ने हो उहाँको आवश्यकता यी कुराहरू उपलब्ध गराइदिने अहिले हाम्रा यी मुख्य दुई भूमिका रहन्छन् र तेस्रो जुन कि नेपाल सरकारलाई मैले धेरैचोटि भने तर उहाँहरूले सुन्नु भएन र पहिलो परीक्षण गर्नुपर्ने ठाउँ भनेको हाम्रा देशभरि छरिएर रहेका वृद्धाश्रमहरू किनभने यहाँ त संक्रमित भएपछि त्यो विषेक हुने सम्भावना चाहिँ नि 50% भन्दा कम हुन्छ 50% भन्दा कम भएर जान्छ अथवा 50% भन्दा बढी चाहिँ मृत्यु हुने सम्भावना हुन्छ त्यसैले त्यति धेरै जोखिममा बसेकालाई पहिलोचोटि परीक्षण गर्नुपर्नेमा नेपाल सरकारले अहिलेसम्म पनि
धेरै धन्यवाद छ कृष्ण मुरारीजी समय दिएर आफ्ना दृष्टिकोणहरू राखिदिनु भयो चाडबाडको यो अवसरमा यहाँलाई हार्दिक धन्यवाद र शुभकामना पनि धन्यवाद त आदरणीय श्रोताहरू अन्तर सम्वादको आजको बिहानीमा हामी कुराकानी गरिरहेका थियौं एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्ण मुरारी गौतम चट्याङ मास्टरको नामले पनि उहाँ साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ र विशेष गरी ज्येष्ठ नागरिकहरूको सुरक्षाको सवाल यतिखेर निकै संवेदनशील र पेचिलो बनेको छ हामीले उनीहरूको संरक्षण कसरी गर्न सक्छौं COVID-19 र दशैंको यो सन्दर्भमा यिनै विषयलाई अन्तर्सम्वादको पहिलो चरणमा हामी कुराकानी गरिरहेका थियौं अब यसपछि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा विभिन्न तवरले प्रतिनिधित्व गरिरहेको छ र पछिल्लो समय संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा नेपालकी चिरपरिचित अभियन्ता संचारकर्मी पनि हुनुहुन्छ उहाँ वन्दना राणा मनोनित हुनुभएको छ र उहाँको कार्यकालले के कस्ता प्राथमिकताहरू निर्धारण गरेका छन् त्यसको नेपालसँगको सम्बन्ध कस्तो रहन सक्छ र नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा के भूमिका खेल्न सक्छ संक्षेपमा हामी कुराकानी गर्दैछौं वन्दना राणाजीसँग वा हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ नमस्कार वन्दनाजी स्वागत छ रेडियो नेपाल अब एउटा जिम्मेवारी यहाँको काँधमा थपिएको छ होइन जुन प्रकारले एउटा अन्तर्राष्ट्रिय मञ्चमा यहाँले प्रतिनिधित्व गर्न पाउनुभयो नेपाल जस्तो एउटा विकासशील देशको तर्फबाट विश्वका महिलाहरूको अवस्था र नेपालका महिलाहरूको अवस्था पक्कै पनि यहाँले नजिकबाट निहाल्ने भएको छ हाम्रो अवस्था के हो र हामीले उठान गर्नुपर्ने अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा मुद्दा र सवालहरू के हुन सक्लान् बन्दानजी
हाम्रो अवस्था हेर्यौं भने विगत अहिले एक दशक भन्दा बढी यता चाहिँ नि हुन त नागरिक समाज पनि हामी म भन्छु अरूको तुलनामा अरू राष्ट्रको तुलनामा हाम्रो भाइब्रेन्ट सिभिल सोसाइटी छ महिला हक अधिकारको लागि आवाज उठाउने पनि एकदम सशक्त नागरिक आवाज देखेको छु मैले र त्यसमा हामीले अहिले विगत 10-15 वर्ष यता धेरै नीति नियम कानुनहरू पनि अरू राष्ट्रहरू विशेष गरेर एसियाको राष्ट्रहरूभन्दा पनि हामी अग्रपङ्क्तिमै पर्छौँ र विश्वमा पनि अझ कतिपय अफ्रिकन कन्ट्रिजहरूभन्दा पनि हाम्रो धेरै राम्रो प्रगति पनि छ तर हाम्रो मुख्य समस्या भनेको नै कार्यान्वयन हो जहिले पनि त्यही नै अब भन्ने नै गरिरहेको छ कार्यान्वयन असाध्यै फितलो छ कार्यान्वयन मात्र होइन जसले ती नीति नियम कानुनहरूको सेवा पुर्याउन पर्ने हो कार्यान्वयन गर्नुपर्ने हो उनीहरूको क्षमतादेखि लिएर संवेदनशीलतादेखि लिएर र अनुगमन गर्ने संयन्त्र नै छैन अनुगमन गरेर त्यसलाई सुधारोन्मुख गर्दै लगाउने त्यो अवस्था चाहिँ देखिँदैन र त्यो कारणले गर्दाखेरि पनि हाम्रो त्यतिकति विकास नभएको कुराहरू चाहिँ अवस्था छ होइन तर मैले अहिले मेरो विगत 3.5 वर्ष यता 70 राष्ट्रभन्दा बढीको नजिकैबाट समीक्षा गरेको छु होइन समीक्षा गर्ने क्रममा भनिहालिनु पहिला म आफै पनि अब एउटा सशक्त नागरिक समाजको अहिले पनि भनौँ न सदस्य भएको हिसाबले अब एक किसिमले यो भएन त्यो भएन भन्ने लाग्थ्यो हामी अलिकति सूक्ष्म तरिकाले हेर्दै रहेछौँ हामीले अलिक ब्रड तरिकाले हेऱ्यौँ भने तुलनात्मक रूपले हेऱ्यौँ चाहिँ नि नभएको चाहिँ होइन तर अब अहिले म अवस्था कस्तो देखिरहेको छु भने कतिपय उपलब्धिहरू हामीले हासिल गरेको पनि केही गरी त्यो राम्ररी हामीले त्यसलाई सशक्त बनाउन सकेनौँ बलियो बनाउन सकेनौँ सबल सुदृढ बनाउन सकेनौँ भने त्यो पनि गुमाउने अवस्था पनि छ है फेरि त्यस्तो पनि अवस्था छ
अब जस्तो वन्दनाजी होइन यो जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन आइपिडिसी चाहिँ 25 वर्ष पुगेको अवसरमा होइन नैरोबी सम्मेलन भन्ने एउटा विषयवस्तु अगाडि आएको छ जसमा चाहिँ 1250 प्रतिबद्धताहरू छन् र ती मध्ये आगामी 10 वर्षभित्र 3 विषयलाई शून्यमा झार्ने भन्नुभएको छ यहाँले परिवार नियोजनका साधनहरू पहुँच नभएका महिलाहरूको संख्यालाई शून्यमा ल्याउने मातृ मृत्यु दरलाई शून्यमा ल्याउने र लैंगिक हिंसा होइन महिलामाथि हुने लैंगिक हिंसालाई पनि शून्यमा ल्याउने निकै महत्वाकांक्षी लक्ष्य हो यो अथवा यो मिट गर्न सकिने जायज हो कतिको चुनौतीपूर्ण छ
यो यो चाहिँ कस्तो हो भन्नुहोला भने हामीले अहिले अहिले त नैरोबी समेत भन्यौँ तर यो 25 वर्ष अगाडि 1994 काइरोमा होइन काइरोमा चाहिँ नि 179 राष्ट्रहरू चाहिँ नि सहभागी भएर प्रतिबद्धता जनाएको पहिलोपल्ट जनसङ्ख्यासँग महिलाको प्रजनन स्वास्थ्य र यौन अधिकारसँगको सम्बन्धलाई उजागर गरेर प्रतिबद्धता जनाएको विषय हो जुन कुरा एउटा अनफिनिस्ड वर्क भनिन्छ क्या यो सिद्धिएको नसिद्धिएको कुरा हो र अहिले ल्याएर यो दिगो विकासका लक्ष्यहरूसँग पनि यो एकदमै नजिकसँग जोडिएको अवस्था र त्यो बेलाको 1995 जुन चौथो विश्व महिला सम्मेलन भनिन्छ बेजिङ कन्फरेन्स त्यसले पारित गरेको हुँदाहरूमा पनि जोडिएको अवस्था तर यसलाई प्रतिबद्धताका साथ केही विकास भए तापनि अगाडि लग्न नसकिएको त्यो कुराको समीक्षा चाहिँ नि नैरोबीमा भयो 25 वर्षपछि आइसिपिडीको आइसिपिडी भन्नाले हाम्रो इन्टरनेसनल कन्फरेन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट जुन 1994 भएको र त्यसको 25 वर्षको समीक्षा गरिएको हो नैरोबीमा 2019 नोभेम्बरमा जुनमा म आफै पनि सहभागी हुने पाएको थिएँ तर त्यही कुरालाई समीक्षा गर्दाखेरि चाहिँ नि यो 3 त्यो अरू अन्य प्रतिबद्धताहरू पहिलाकै पनि हुन् तर यो 3 चाहिँ प्राथमिकताका साथ सबै राष्ट्रहरूले लागू गर्नुपर्ने भन्ने प्रतिबद्धता अगाडि सारिएको हो तर अब 2030 त्यो गर्नपर्ने भन्ने यो कुरा यो एसडिजीसँग नै लिङ्क गरिएको हो होइन विकासका लक्ष्यहरूसँग नै त्यस्तो अवस्था छ र त्यसकै अनुगमनको लागि हो यो उच्च स्तरीय समिति अनुगमन भन्दा पनि पैरवी एउटा विश्वकै राष्ट्रहरूसँग यो विषयमा पैरवी गर्नको लागि यो विषयमा अझ सशक्त बनाउनको लागि आवाज सशक्त बनाउनको लागि अनुगमन गरेर राष्ट्रहरूलाई पनि सहयोग गर्नको लागि त्यो 3 प्राप्ति गर्नको लागि त्यसको लागि हो यो संसारभरिकै 28 यो युएनएफपिएले यो उच्च स्तरीय समिति गठन गरेको जुन नैरोबी समिटमै यो युएनएफपिएको एक्जिक्युटिभ डिरेक्टरले यो गठन गर्ने कुरा भएको थियो र त्यही सिलसिलामा गरिएको हो अब यसमा सबै राष्ट्रका भनिहाले नि 28 सदस्य छन् 3 कार्यकाल हो अब यो गरिएको कारण चाहिँ अलिकति भनौँ न एउटा आवाज भएको यो क्षेत्रमा काम गरेको होइन अनुभव भएको र राष्ट्र सदस्यहरूसँग पनि निगोसिएट गरेर पैरवी गर्न सक्ने त्यस्तो खालको व्यक्तित्वहरूलाई मनोनित गरिएको त्यसैमा म छनौटमा परेको हुँ मलाई आफूलाई चाहिँ नि खुसी केमा लागेछ भने म मेरो सबैभन्दा ठुलो स्ट्रेन्थ मैले के देखेको छु यसरी म विश्वलाई विश्वको क्षेत्रमा चाहिँ नि नेपालको प्रतिनिधित्व भनौँ या महिला हक अधिकारको प्रतिनिधित्व गर्नको लागि किन भन्नु होला भने मेरो अनुभव कहाँनिर हेरिन्छ भने मेरो अनुभव भनेको खास मैले अब 30 वर्ष भइसकेको छ अहिले त होइन तर नेपालको सामुदायिक क्षेत्रमा ग्रास रुटमा र प्रत्यक्ष रूपमा हिंसा भोग्ने महिलाहरू प्रत्यक्ष रूपमा हिंसा भोग्ने महिलाहरूसँग किनभने मैले सेल्टरहरू पनि खोलेको छु होइन सेल्टरहरूमा मैले प्रत्यक्ष रूपमा महिलाहरूसँग काम गरेको छु त्यो ती कुराहरू ती महिलाका आवाजहरू र प्रमाणमा आधारित पैरवी अहिले विगत 2 मैले त्यसलाई पनि सशक्त रूपमा अगाडि ल्याएको प्रमाणमा आधारित पैरवीको लागि नीति नियमको अनुगमनको लागि त्यसको लागू गर्नको लागि त्यसलाई निर्माण गर्नको लागि पैरवीमा म संलग्न हुनु नै मेरो सबैभन्दा ठुलो स्ट्रेन्थ भन्ने लाग्छ मलाई होइन र त्यसैलाई मैले त्यो नेपालकै अनुभवलाई लग्ने हो नि त अन्तर्राष्ट्रिय
आफूले चाहिँ व्यक्तिगत तवरबाट जे जति योगदान गर्न सक्यो त्यसको कदर भयो भनौँ न, नेपालको कदर भयो, एउटा नेपाली हुनुको नाताले त्यो गर्व गर्ने आफ्नो विषय भइहाल्यो। म अन्तिमतिर आइपुगेको छु, समय अलिकति कम भएको छ वन्दनाजी। अब कोविड तिर फर्केर आउँ होइन, नेपालमा पनि कोविड 19 शुरूआत भएदेखि लकडाउन सटडाउन होइन विभिन्न किसिमका बन्देजहरू पार गर्दै गर्दै जाँदाखेरि विशेष गरी महिलाहरूका सवालहरू पनि यतिखेर उठेका छन्। मूलत महिलाहरूलाई जोगाउनको लागि अथवा उनीहरूको जिम्मेवारी अलिकति बढ़ेको यो अवस्था पनि रहेको छ, त्यसकारण कोविड 19 नेपाली महिलाहरूमा कस्तो खालको चाहिँ प्रभाव पारिरहेको छ, त्यसका चुनौतीहरू के छन् र हामीले के गर्नुपर्छ? मैले संक्षेपमा एउटै प्रश्नमा मैले अन्तिम प्रश्न राखेँ।
अब मैले कोविड 19 कुरा गर्दा पहिला विश्वको कुरा गर्दाखेरि म यहाँलाई खालि यो अवगत गराउँ कि महिलामाथि कोविड 19 समयमा बन्दाबन्दीको समयमा विशेष गरेर घरेलु हिंसा जसरी बढेको छ विकसित राष्ट्रहरूमा पनि युके क्यानाडा अमेरिकामा पनि 30-40% तथ्याङ्कमा बढेको देखिएको छ। अल्प विकसित राष्ट्रहरू हाम्रो जस्तो राष्ट्रहरूमा त जहाँ हिंसा पहिले नै बढी हुन्थ्यो भनेपछि बन्दाबन्दीको समयमा झन बढ्ने तथ्याङ्कले पनि भन्छ र हामी आफै पनि यो क्षेत्रमा काम गर्नेले भन्न सक्छौँ। त्यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घको महासचिवले अप्रेलमा नै, मार्चमा महामारी घोषणा भयो डब्ल्युएचओले, अप्रेलमा नै महिलामाथि हुने घरेलु हिंसालाई छाया महामारी त छँदैछ तर छाया महामारी घोषितै गरिसकेर राष्ट्र सदस्यहरूलाई महिलालाई केन्द्रमा राखेर त्यो कोभिड 19 लड्नको लागि सम्बोधन गर्नको लागि जति पनि कार्यक्रमहरू तुरन्त बनाइनुपर्ने, त्यो बनाइँदाखेरि महिलाहरूलाई केन्द्रमा राखेर बनाइनुपर्ने, त विशेष गरेर महिलामाथि हुने हिंसासँग सम्बन्धित रिस्पोन्स प्रोग्राम्स गर्नपर्ने महिलाको, किनभने हिंसा मात्र होइन, हिंसाले अरू क्षेत्र आर्थिक सशक्तिकरणका कुराहरू, स्वास्थ्यमा पहुँचका कुराहरू, अघि हामीले भनेको प्रजनन स्वास्थ्य अधिकार, मातृ मृत्यु दरको उन्नति भएको थियो, हामीले धेरै हासिल गरेका थियौँ। अब अहिले ठुलो चुनौती के छ, त्यो मातृ मृत्यु दर झन् बढ्ने सम्भावना छ अब अहिले, भनेपछि त्यो सबै कुरालाई सम्बोधन नगरे भने एउटा राष्ट्रले गर्ने विकासमा झन् ठुलो खाडल पर्ने अवस्था चाहिँ आउँछ र राष्ट्रहरूले त्यो धान्न सक्दैन भन्ने कुराहरू भनिसकेको हिसाबमा नेपालमा पनि झन् अल्प विकसित राष्ट्र पहिल्यै पनि असमानताको खाडल फराकिलो भएको ठाउँमा चाहिँ यो अझ बढ्ने सम्भावना छ र राष्ट्रले तुरुन्तै सशक्त कदम उठाएर यी सबै कुराहरू जुन कुराहरू छ महिलालाई केन्द्रमा राख्ने, महिलाको सहभागिता लिने, महिलामा हिंसाको कुरा, स्वास्थ्यमा पहुँचको कुरा, महिलाको किनभने अनौपचारिक क्षेत्रमा धेरै महिला बसेका छन्, महिलाहरूले धेरै आय गुमाइ नै सकेका छन् अहिले पनि होइन, त्यस्तो अवस्थामा यो सबै कुरालाई समेटेर यो रिस्पोन्स प्रोग्राम बनाउनु पर्ने जरुरी देखिन्छ र
मैले यही रोक्नु पर्यो वन्दनाजी, समय यति नै रह्यो, छोटो समयमा पनि यति धेरै जानकारी गराइदिनु भयो, धेरै धन्यवाद र यहाँको कार्यकालको सफलताको हामी कामना गर्दछौँ। धन्यवाद छ यहाँलाई,
यहाँले मौका दिनुभयो, धेरै
धन्यवाद। हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो, हामी कुराकानी गर्दैथ्यौं कार्यक्रमको पूर्वार्धमा कृष्ण मुरारी गौतम एजिङ नेपालका तर्फबाट, र यसै गरी कार्यक्रमको दोस्रो चरणमा हामी महिला अभियन्ता वन्दना राणासँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।